نبی کریم صلی اللہ علیہ وسلم بحثیت معلم، اس کتاب میں سے ٹاپک نمبر 43 طلبہ پر اپنے اقوال و افعال کے اثرات کو پیش نظر رکھنا، اس کی روشنی میں دیکھیں گے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم صرف باتیں ہی نہیں کرتے تھے، نصیحتیں ہی نہیں کرتے تھے، بلکہ جو بات کہتے اور جو اپنا عمل ہوتا اس کے ذریعے سے بھی اسٹوڈنٹس کے اوپر اثرات چھوڑتے تھے۔ پیج نمبر ہے 407، 407۔ ہم چند مثالوں سے یہ دیکھیں گے کہ جب بھی اللہ کے نبی یہ محسوس کرتے کہ طالب علم جو ہیں ان کو تعجب ہو رہا ہے، کوئی بات سمجھ نہیں آ رہی، مشکل آ رہی ہے، تو پھر آپ ان کی مدد کرتے۔ یعنی استاد کو نان سٹاپ بولتے ہی نہیں رہنا چاہیے، چہروں کو دیکھیں، سمجھیں، غور کریں ان کو کیا اس وقت چاہیے، بات سمجھ آ رہی ہے نہیں، مشکل تو نہیں ہے، بریک کا ٹائم تو نہیں ہے، سردی تو نہیں لگ رہی، گرمی تو نہیں ہے۔ یعنی استاد ایک بہت پرشفقت اور کائنڈ قسم کا انسان ہونا چاہیے، جو صرف طالب علموں کی علمی بھوک ہی نہ مٹائے بلکہ ان کی باقی ضروریات کا بھی خیال رکھے۔ تو اس میں پہلی مثال ہے موّزتین کی عظمت کے بارے میں تعجب کا ازالہ، اور یہ روایت امام احمد نسائی ابن خزیمہ رحمہ اللہ نے عقبہ بن عامر سے نقل کی۔ کہتے ہیں: کنت اقود برسول اللہ صلی اللہ علیہ وسلم راحلتہ فی السفر، فقال رسول اللہ صلی اللہ علیہ وسلم: یا عقبتا الا اعلمک خیر سورتین قرأتا؟ قلت بلا، فعلمنی قل اعوذ برب الفلق وقل اعوذ برب الناس فلم یرنی سررت بهما، فلما نزل لصلاة الصبح صلى بهما صلاة الغداة، فلما فرغ رسول الله صلى الله عليه وسلم من الصلاة التفت إلي فقال: يا عقبة كيف رأيت؟ دوران سفر میں نبی صلی اللہ علیہ وسلم کی سواری کو چلا رہا تھا تو رسول اللہ نے فرمایا: اے عقبہ، کیا میں تمہیں پڑھی جانے والی دو بہترین صورتیں نہ سکھاؤں؟ سو آپ نے مجھے قل اعوذ برب الفلق اور قل اعوذ برب الناس سکھائیں۔ آپ نے مجھے ان دونوں کے سیکھنے کے ساتھ زیادہ خوش نہ دیکھا۔ بس آپ جب نماز صبح کے لیے اترے تو آپ نے ان دونوں کے ساتھ لوگوں کو صبح کی نماز پڑھائی۔ جب رسول اللہ نماز سے فارغ ہوئے تو میری طرف توجہ کر کے فرمایا: اے عقبہ، تم نے کیسے دیکھا؟ یہاں آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے ان کو کہا کہ میں آپ کو قل اعوذ برب الناس اور فلق سکھاتا ہوں، تو ان کو نہیں اتنی اس میں رغبت اس وقت محسوس ہوئی، لیکن صبح کی نماز میں جب اللہ کے نبی نے خود پڑھائی تو ان کو زیادہ اچھا لگا۔ تو اب یہاں سے کیا پتہ چلا؟ کہ صرف آپ نے موّزتین کی قدر و منزلت اور اس کے سکھلانے پر اکتفا نہیں کیا، بلکہ اپنے فرمان اور تعلیم کے اثر کو شاگرد کے چہرے پر پڑھا۔ عقبہ نے بیان کیا کہ آپ نے مجھے ان دونوں کے سیکھنے پر زیادہ خوش نہ پایا۔ اس پر امام احمد کی روایت میں آتا ہے: فلم یرنی عاجبت بهما، یعنی آپ نے مجھے ان دونوں کے ساتھ زیادہ خوش نہ پایا، بس آپ نے بس اسی پر بس نہ کیا بلکہ نماز صبح میں ان دونوں صورتوں کی تلاوت فرمائی۔ یعنی اس سے کیا پتہ چلتا ہے کہ بعض دفعہ بڑے تپاق سے بچوں کو کوئی بات سناتے ہیں، کوئی سٹوری، کوئی کہانی، کوئی صورت قرآن کی، لیکن بچوں میں کو اس میں انٹرسٹ نہیں۔ عموماً دیکھیں ان دونوں صورتوں کا موضوع توحید ہے، تو بعض بچوں کو توحید کے ٹاپک سے زیادہ جنوں کی کہانی اچھی لگتی ہیں، ڈریکولا کی بات اچھی لگتی ہے، تو یہ ہو سکتا ہے۔ اس بات پر علامہ سندھی لکھتے ہیں کہ تاکہ عقبہ کو معلوم ہو جائے کہ وہ دونوں صورتیں اپنے تھوڑے حروف کے باوجود دو لمبی صورتوں کے قائم مقام ہیں، کیونکہ فجر میں طویل قرأت کا معمول تھا، اور اسی طرح عقبہ ان دونوں صورتوں کے سیکھنے پر خوش ہو جائے اور ان کی کما حق کہو تعظیم کر سکے۔ تو اس سے پتہ چلا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم فیس ریڈنگ بھی کرتے تھے، لوگوں کے چہروں سے جان لیتے تھے کہ وہ اس وقت کیا چاہتے ہیں۔ پھر اس میں ایک بات اور دیکھیے کہ شاگرد کو اس کے نام کے ساتھ مخاطب کیا، محبت اور تعلق کا ایک ذریعہ ہے یہ۔ پھر آپ نے سوالیہ انداز سے اس بات شروع کی، توجہ دلانے میں یہ بھی انداز اچھا ہے۔ پھر سب سے بڑی بات ہے کہ سفر کے دوران تعلیم کا سلسلہ جاری رکھا۔ بعض لوگوں کے پاس سفر میں اور کچھ نہیں ہوتا، باہر دیکھتے رہتے ہیں، فون سے کھیلتے رہے۔ آج کل تو ہاتھوں میں کھلونے ہی اتنے ہیں کہ آپ کے پاس فرصت ہی نہیں ہے، لیکن سفر میں جتنا انسان علم کو جذب کر سکتا ہے اتنا شاید عام دنوں میں نہ کرے۔ بالکل، آپ کا ذہن ایک چھوٹی سی سواری میں جکڑا ہوتا ہے، आप कुछ कर नहीं सकते, आप उठ नहीं सकते, बैठ नहीं सकते, वहीं हैं, तो आपका जहन फोकस्ड होगा। फिर इसी तरह आप देखेंगे फजर की नमाज़ में इन सूरतों को पढ़ना, इससे और ज़्यादा पता चला कि ये सूरतें जो हैं वो अहमियत की हामिल हैं। तो कभी कभी आप फील करें बच्चों को किसी बात के बाद इंटरेस्ट ना लगे, तो फिर आप उसका प्रैक्टिकल इशू करके दिखाइए उनको। इसी तरह एक दूसरी मिसाल, इख्तलाफ़े फतवा के असर को नोट फरमाना। इमाम अहमद ने अब्दुल्ला बिन अमर बिन अलास से रिवायत नकल की, कहते हैं कुन नाइंदन नबी सल्लल्लाहु अलैहि वसल्लम फजा शाबुन फ़क़ाला या रसूलल्लाही सल्लल्लाहु अलैहि वसल्लम उकब्बिलु व अना साइमुन, क़ाला ला फजा शेहुन फ़क़ाला उकब्बिलु व अना साइमुन, क़ाला नाम, क़ाला फ़नज़र बादुना इला बादिन फ़क़ाला रसूलुल्लाही सल्लल्लाहु अलैहि वसल्लम क़द अलिमतु लिमा नज़र बादुकुम इला बादिन इन्ना शेख यमलिकु नफ़सहु। हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाज़िर थे। एक नौजवान ने हाज़िर होकर अर्ज़ किया, अल्लाह के रसूल, मैं रोज़े की हालत में बोसा दे लूँ, यानी अपनी बीवी को किस कर लूँ? आपने फरमाया नहीं। एक बूढ़ा शख्स हाज़िर हुआ और अर्ज़ किया कि मैं रोज़े की हालत में बोसा दे लूँ? आपने फरमाया हाँ। इसी पर हमने एक दूसरे की तरफ़ देखा तो रसूलुल्लाह ने फरमाया, यकीनन मैं जानता हूँ कि तुमने एक दूसरे की तरफ़ क्यों देखा है। बेशक बूढ़ा आदमी अपने नफ्स पर काबू रखता है, यानी नबी सल्लम को खुद मुंह से नहीं उन्होंने कुछ कहा, लेकिन फेस एक्सप्रेशंस नबी सल्लम पढ़ गए और कहा कि मुझे पता चल गया कि तुमने इस बात को महसूस किया। तो यहाँ से दो बातें जो मुख्तलिफ औकात में दो लोगों को अपने कई मुख्तलिफ थीं, सहाबा जब उस पर हैरान हुए तो आपने उनकी इस हैरानगी को पढ़ लिया और उसका फ़र्क भी बता दिया। इससे पता चलता है कि उस्ताद या आलिम को अपनी बात की वजह ज़रूर बता देनी चाहिए ताकि शक दिलों से निकल जाए। फिर दूसरी बात है कि जवान और बूढ़े के हालात को पेश नज़र रखा अपने बात करते हुए। इस पर नासिरुद्दीन अल्बानी ने एक टॉपिक दिया कि अत-तफ़रीक़ु बैन शैख़ व शाब फ़ि सयाम, रोज़ों के अहकामात में जवान और बूढ़े के दरमियान फ़र्क। तो ये बात एक अपने तौर पे लग भी समझ आ गई हमें कि किसी को भी किसी सवाल का जवाब दिया जाए तो ये ज़रूर देख लिया जाए कि वो खुद किस दर्जे का इंसान है। बाज़ लोग शुक्र करते हैं, उस चीज़ से दलील ले लेते हैं, और बाज़ जो होते हैं वो बहुत ही ज़्यादा नपी तुली बात पे अमल करते हैं। इस तरह एक तीसरी रिवायत है हुरमत शराब के ज़िक्र पर सरगोशी का नोटिस। इमाम मुस्लिम ने इब्ने अब्बास रज़ी अल्लाहु अन्हु से रिवायत नकल की, बयान करते हैं इन्ना रजुलन अहदा ली रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम रावियत खमरिन फ़क़ाल लहू रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम हल अलिमता अन्नल्लाह कद हर्रमहा, क़ाल ला, फसार इंसानन फ़क़ाल लहू रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम बिमा सारर्तहु, फ़क़ाल अमरतहु बिबैइहा, फ़क़ाल इन्नल्लज़ी हर्रम शुरबहा हर्रम बैइहा, क़ाल फ़फ़तहल मुज़ादता हत्ता ज़हब माफ़ीहा। एक शख्स ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में शराब से भरा मशकीज़ा पेश किया तो आपने इससे फरमाया, क्या तुझे मालूम है कि बेशक अल्लाह ताला ने इसको हराम कर दिया है? इसने अर्ज़ किया नहीं। इस पर इसने एक शख्स के साथ सरगोशी की तो रसूलुल्लाह ने इससे दरियाफ्त फरमाया, तुमने इसके साथ क्या सरगोशी की? इसने जवाब दिया, मैंने इसको हुक्म दिया है कि इसको फ़रोख्त कर दो। आपने फरमाया, यकीनन जिसका पीना हराम है इसका बेचना भी हराम है। रावी ने बयान किया कि इसने मशकीज़े को खोल दिया हत्ता कि जो कुछ इसमें था वो बह गया। तो यहाँ से आप देखिए कि वो मानने वाले भी कैसे थे और रोकने वाले भी कैसे थे। शराब का तोहफा आपने कबूल नहीं किया, फिर जिसको पी नहीं सकते तो बेच नहीं सकते, तो जिसको बेचा नहीं तो उसको बहा तो सकते हैं, और आपने उनकी छोटी छोटी बातों को नोट किया और जो भी उनको मिसअंडरस्टैंडिंग थी उसको दूर भी कर दिया। तो ये हम सब के लिए कितनी बातें हैं। सिर्फ इस एक हदीस में देख लें तो शराब की हुरमत की दलाइल मौजूद हैं। कितने लोग पूछते हैं, नहीं हम खुद तो नहीं पीते, हम तो काफ़रों को देंगे, हमें तो ये है, हम इसके पैसे अलग रख देंगे। सादी सी बात थी, लंबी बात ही नहीं। अच्छा नहीं बेच सकते, मशकीज़ा खोल दिया, चलो मजबूर नहीं, अल्लाह तू मेरे नुकसान को पूरा करना। जिस मालिक से लेना है अगर उसकी बात मानेगा इंसान तो ज़्यादा उससे पाएगा, नाराज़ करके तो इंसान ज़्यादा ले भी नहीं सकता। फिर आप देखें कि आपने उसको पहले पूछा, ये नहीं एकदम डांट दिया कि ये क्या ले आए हो मेरे लिए, बल्कि आपने اختصاب کرنے سے پہلے پوچھا، کیا تجھے پتہ ہے کہ شراب حرام ہے؟ اس سے بھی آپ کی فہم حکمت سمجھ آتی ہے. بعض دفعہ آپ کسی کا عمل دیکھ کے اس پہ فتویٰ دینے لگ جاتے ہیں، حالانکہ اس بیچارے کو پتہ ہی نہیں ہوتا کہ وہ حرام ہے، اس کو پتہ ہی نہیں ہوتا یہ گناہ. تو اگلے کا لیول چیک کیجئے کہ وہ کیسا ہے. امام نووی اس پر لکھتے ہیں، شاید یہ سوال اس کی حالت کو سمجھنے کی خاطر تھا کہ اگر وہ اس کی حرمت سے آگاہ تھا تو شراب کو بطور ہدیہ پیش کرنے اس کے باوجود بھی اگر وہ لے آیا تو پھر ظاہر ہے کہ اس کو سزا مل سکتی تھی، لیکن جب لا علمی کی بات تھی تو آپ نے اس پہ نوٹس نہیں لیا. اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ یہ واقعہ حرمت شراب کے بالکل ابتدائی دنوں کا ہے اور ابھی خبر مشہور نہیں ہوئی تھی. تو آپ دیکھیے کہ یہاں سے مفتی کو فتویٰ دیتے ہوئے یا عالم کو علم کی بات بتاتے ہوئے کتنا محتاط رہنے کی ضرورت ہے کہ کسی کے بارے میں کوئی لمبی بات ایسی نہیں کر دینی چاہیے اس کی اصل حقیقت کو جانے بغیر. اسی طرح ایک مثال ہے تحفے کی واپسی کے رد عمل کا ملاحظہ فرمانا. امام بخاری اور امام مسلم نے صعب بن جسامہ لیثی سے روایت نقل کی، کہتے ہیں کہ انہ عہد علی رسول اللہ صلی اللہ علیہ وسلم حمارہ وخشن وہو بالابوائی او بیودانہ وہو محرمن فردہو، قال صعب رضی اللہ عنہ فلما عرف فی وجہی ردہو ہدیتی قال لیس بنا رد علیک ولکن حرم. انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں ایک جنگلی گدھا بطور ہدیہ پیش کیا، اور اس وقت آپ مقام ابوا یا مقام وادان میں حالت احرام میں تھے. آپ نے وہ واپس کر دیا. صاحب رضی اللہ عنہ نے بیان کیا، جب آپ نے میرے چہرے پر ہدیے کی واپسی کے اثر کو ملاحظہ کیا تو فرمایا، ہمارے لیے تمہارا ہدیہ واپس کرنا مناسب نہ تھا، لیکن ہم تو حالت احرام میں ہیں. اس حدیث شریف کے مطابق حضرت محمد صلی اللہ علیہ وسلم نے ہدیہ پیش کرنے والے کے چہرے پر ہدیے کی واپسی کے اثر کو ملاحظہ فرمایا. ہدیہ دینے والے نے ان الفاظ میں اس کا ذکر کیا کہ جب آپ نے میرے چہرے پر ہدیے کی واپسی کے لیے اثر کو ملاحظہ فرمایا تو آپ نے صرف اسی پر اکتفاف نہ فرمایا، بلکہ ہدیہ دینے والے کی تسلی اور اطمینان کا اہتمام کرتے ہوئے فرمایا، ہمارے لیے تمہارا ہدیہ واپس کرنا مناسب نہ تھا، لیکن ہم تو حالت احرام میں ہیں. یہاں دیکھیے کہ آپ کتنے شفیق تھے. بعض دفعہ کوئی آپ کو تحفہ دیتا ہے، آپ کے لیے اور آزمائش بن جاتی ہے. منع کریں تو کس بے مروتی سے کریں، رکھیں تو کس طرح رکھیں، لیکن اللہ کے نبی نے ان کو کتنے پیارے طریقے سے بتا دیا کہ آپ کا تحفہ نہیں میں رد کر رہا، لیکن یہ چیز ٹھیک نہیں تھی. اور احرام کی حالت میں ہم ایک ایسا جانور کا گوشت نہیں کھا سکتے جس کو کہ شکار کیا گیا ہو. تو اسی پر امام بخاری نے ٹاپک جو دیا، باب من لم یقبل ہدیۃ لعلتی، علت کہتے ہیں وجہ، بیماری، ریزن، کسی علت کے پیش نظر ہدیہ قبول نہ کرنے والے کے متعلق باب. امام نووی نے اس پر بیان کیا کہ اس حدیث سے یہ بات معلوم ہوتی ہے کہ جو شخص ہدیہ وغیرہ کسی عذر کے سبب قبول نہ کرے تو مستحب ہے کہ وہ ہدیہ دینے والے کے طیب خاطر کی غرض سے ہدیہ قبول نہ کرنے کا سبب بھی بیان کر دے. یعنی کٹھور انداز میں ایک دم، نہیں 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 حرام ہے، نہیں ہم نہیں لے سکتے، یہ نہیں وہ نہیں، ایسے کرنے کی بجائے اگر آپ نہیں لے سکتے تو اس کے بعد آپ اس کو کی وجہ بتا دیں، سوری میرے لیے مشکل ہے ابھی نہیں، پلیز پھر صحیح، اچھا پھر بات کریں گے. اور بعض دفعہ آپ یہ بھی کر سکتے ہیں کہ اس کے ہاتھ سے لے لیں چیز، پھر بعد میں بات کر لیں، اچھا آپ میں لے لیا اب آپ کو دیتی ہوں، چلے اس کو میں پکڑ لیا آپ سے، اب اس کے اوپر ہم بات کریں گے. دیکھیے سب سے زیادہ جو فریجل چیز ہے نا وہ انسان کا دل ہوتا ہے. کوئی بندہ اگر آپ کے لیے اچھے جذبات رکھ کر کوئی چیز آپ کو دیتا ہے، چاہے آپ کا اصول کتنا سخت ہو، چاہے آپ بالکل اس چیز کو پسند نہ کریں، لیکن آپ کو اگلے کی عزت کو مجروح نہیں کرنا چاہیے. اس لیے اس کے لیے بھی حکمت مانگنی چاہیے. بعض دفعہ ہم اتنے باصول بنتے ہیں کہ دوسروں کی بے عزتی کر دیتے ہیں. اب بھری محفل میں ایک بندے کے سامنے آپ ایسا معاملہ کریں اس کی چیز نہ پکڑیں تو اس کو شرم آئے گی. پکڑ لیں پھر ساتھ ہی کہہ دیں کہ اچھا آپ سے بعد میں بات کرتے ہیں، چلے آئیے ادھر بات کرتے ہیں. یعنی ایک دفعہ اس کے ہاتھ سے لے لیں. میں آپ کو چھوٹی سی مثال دیتی ہوں کہ سم ٹائم یہاں اسکول میں کوئی ایسی چیز لے آتا ہے جس کی ہمیں ضرورت نہیں ہوتی، کیونکہ جتنی چیزیں رکھتے جائیں گے پھر اتنی اور بھی آتی جائیں گی، تو چو چو کا مربع جمع ہوگا. آپ کریں کیا؟ ہمارے لیے ایک بڑا مشکل مرحلہ ہوتا ہے. ہم نے ریسیپشن پہ خاص طور پہ یہ نصیحت کی ہوتی ہے ان لوگوں کو کہ دیکھیں جب بھی کوئی چیز ایسی آتی ہے تو آپ اس کو اس پیغام کے ساتھ وہاں رکھیں کہ के ये हम ऑफिस में देंगे और इसके बाद फिर रखनी है कि नहीं रखनी, काम की है नहीं है, तो हम फिर आपको इस पे मुत्तले कर देंगे। फिर वहीं से अगले दिन मीटिंग में चीज़ जाती है, पता चल जाता है भाई ये चाहिए नहीं। बाज़ दफ़ा काम की चीज़ होती है, रख ली जाती है, बाज़ जगह नहीं। अब जब नहीं होती ना काम की, तो फिर देना बहुत मुश्किल होता है। तो उसका तरीका हमने क्या किया हुआ है कि चीज़ उनके हाथ में पकड़ाने की बजाय, जैसे बाज़ दफ़ा कुछ लोग इस तरह की चीज़ें ले आए बेबी सिटिंग में यूज़ की, जो हमारे लिए एक और ही प्रॉब्लम बन गई, मुश्किल हो गई कि ये तो अब एक और अपने लिए आपने मुश्किल ले ली। अब आप उनको कहें पैगाम, प्लीज़ वो आपकी चीज़ थी ये पकड़े, हम नहीं दे रहे, तो उसकी बजाय हमने वो चीज़ें पैक करके बंद करके तो उसको लॉस्ट एंड फाउंड वाली जगह में रख दिया और रिसेप्शन पे मैसेज छोड़ दिया उनके लिए कि जिस दिन वो आएँ तो आप ये पर्ची उनको दे दें, और उसमें उन एक अच्छे तरीके से कि आप ये चीज़ लाए, बहुत अच्छी, जजाकल्ला खैर, हमने चंद दिन ट्राई की लेकिन हमारे सिस्टम के साथ नहीं बैच हो रही, तो आप जब चाहें उसको वापस ले जाएं। इस तरीके से कि वो फिर खुद ही चुपके से जिस वक्त ले जाना चाहें ले जाएं। अगले की इज्जत नफ्स को बहुत बचाएं, यकीन करें इससे लोग बहुत ऑफेंड होते हैं, ख़ासतौर पर दीनदारों से भी। इस तरह का हमारे लिए मामला बना जब बिल्कुल हमने ये जगह नहीं ली, रमज़ान था, साथ ही दौरा कुरान शुरू हुआ। अब उस वक्त तो कोई ढंग की जगह भी नहीं थी, कुर्सियाँ भी नहीं थी, बैठने के नीचे लोग बैठते थे, तो खैर हमारे लिए तो वो भी पता, लेकिन एक आध दफ़ा दिन गुजरा तो हमने देखा कि रंग रंग की गद्दियाँ आनी शुरू हो गई हैं। इसी तरह एक दिन एक सिस्टर कई गद्दियाँ एक रंग की बाज़ार से ख़रीद के ले आई और कहने लगी जी ये आप मेरी तरफ से सबको दे दें। अब हमारे लिए वो एक मरहला था, नई चीज़ है, मना करें तो क्या करें, और वो कलर ऐसा था कि वो हमारी मैच में भी नहीं आ रहा था, और लग रहा था कि फ्यूचर में ये तो सारा कमरे गद्दियों से भर जाएगा इतने रंग बिरंग की। बड़ी मुश्किल से हमने उनको फिर वो चीज़ें तरीके से बताया, उसकी पर्ची उनसे ली, फिर हमने जब वो वापस की और उन चीज़ों से कोई हमने क्लीनिंग मटेरियल ख़रीद लिया, फिर उनको बताया कि आप ही की कुशंस के साथ हमने एक्सचेंज में ये किया है क्योंकि हमारा फ्यूचर में ये प्लान नहीं है, तो बस वह हकीकत में बहुत मुश्किल होता है। तो आप सबको रिकमेंड करूँगी कभी भी आप कहीं इंसानों से ताल्लुक़ रखें, अल्लाह आप सबको ऐसी जगह भी अल्लाह के काम के लिए दे, तो कभी लोगों का उस तरह दिल ना तोड़ें, ठोर बनने से हमेशा परहेज़ करें, कभी अपने असूलों में इतने सर नहीं, जी नहीं हमारा असूल है, जी हमारा रूल है, होगा लेकिन आप दूसरों का दिल नहीं तोड़ सकते। तो इस तरह अल्लाह के नबी तरीके सलीके से बात करते थे कि अगले को फिर बुरा भी ना लगे। एक और वाक्य, नमाज से जल्द पलटने पर सहाबा के ताज्जुब को नोट फरमाना। इमाम बुखारी रहमहुल्ला ने उकबा बिन हारिस से रिवायत नकल की, सल्लई तो मा नबी सल्लल्लाहु अलैहि वसल्लम अल असरा फलम्मा सल्लम काम सरीअन दखल अला बादी निसाईही सुम्मा खरज वरा मा फी वजूहिल कौमी मिन ताज्जुबिहिम लिसुरअतिही फ़क़ाल ज़कर्तु वा ना फ़ि सलाती तिब्रन इंदना फ़करिहतु अन युमसिया औ बैजिता इंदना फ़अमरतु बिक़िस्मतिही। मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ नमाज असर पढ़ी, जब आपने सलाम फेरा तो तेज़ी से अपनी एक अहलिया के यहाँ तशरीफ़ ले गए, फिर आप बाहर तशरीफ़ लाए तो लोगों के चेहरों पर अपनी जल्दी की बिना पर पैदा होने वाले ताज्जुब और हैरत को देख कर फरमाया, नमाज में मुझे अपने यहाँ पड़ा हुआ सोने का एक डल्ला याद आ गया। मैंने इस बात को नापसंद किया कि वो शाम तक या रात को हमारे यहाँ रहे, इसलिए मैंने इसे तकसीम करने का हुक्म दिया। यानी सदक़े में आया हुआ कुछ सोना था तो आपने उसको घर में रखना पसंद नहीं किया। अब आप तेज़ी से गए, सहाबा को हैरत हुई क्योंकि हम इंसान हैं, हम अगले की हरकतों से हर चीज़ से मुतासिर होते हैं, अफसोस भी होता है हैरत भी है, तो बजाय इसके कि वो तजस्सुस करते आपने खुद ही आके बता दिया। तो क्या पता चला कि अल्लाह के नबी साइकोलॉजी बहुत अच्छी पढ़ते थे, कौन हैरत का इस शिकार है, किसके दिल में शक आ रहा है, क्या हो रहा है, तो अच्छे तरीके से आप बता देते थे। इस तरह की बातें नहीं करते कि भाई बात करके टाल दी और ख़त्म कर दिया, बल्कि आप लोगों की तसल्ली करते थे। तो यहाँ से हम सब के लिए भी एक लाइन ऑफ एक्शन सामने आ जाती है कि हम लोगों की बात की रियायत करें। बात कहते हैं हम क्यों बताएं जी, हमारी मर्ज़ी, जी हमने कह दिया तो कह दें, लेकिन यह है कि दूसरों को आप बीच में लटकता हुआ रखेंगे तो बाज़ दफ़ा फिर वो आपकी उस बात से भी ज़्यादा फ़ायदा नहीं उठा सकेंगे। तो ये थी बात जिसमें लोगों की नफ्सियात को पढ़ना है। इसमें कुछ अमली बातें अपने तौर पे ऐड हम कर सकते हैं, जैसे हम दर्स देने कहीं जाते हैं या पढ़ने पढ़ाने का मामला है, तो आपको ये सारी चीज़ें सामने रखनी चाहिए। लोग बार बार घड़ी तो नहीं देख रहे, सर्दी तो नहीं लग रही, कोई डिस्टरबेंस तो नहीं है, कोई चीज़ आपके अपने चेहरे पर ऐसी तो नहीं लग गई कि जिससे लोगों की तवज्जो बैठे, जहाँ आप बैठे हैं टेबल के ऊपर कोई ऐसी डिस्ट्रैक्टिंग चीज़ तो नहीं, लोगों की नज़रों को पढ़ना सीखें। बल्कि हर रूप और हर रंग में आप जितना भी लोगों को ऑब्ज़र्व करेंगे ना, उतना लोग आपको पसंद करेंगे। खुद ही कह दें, बात हंसी में टाल दें, आपको लग रहा है अब बात काफ़ी लंबी हो गई, थक गए, चलें छोड़े आए बातें करते हैं, चलें दर्स होगा आज कहानी सुनते हैं, चलिए आइए थोड़ा सा स्ट्रेच ले लेते हैं, लाइट बात करें। बस मैंने देखा है कि स्पीकर जो होते हैं वो इतने डमी हो जाते हैं, कैसे लगता है कि अगर ज़रा सा वो हंस लेंगे बोल लेंगे तो पता नहीं एक उनका खौल टूट जाएगा। बल्कि आप लोगों का खौफ दूर करें। मैंने देखा है कि जब स्पेशली ट्रिप्स होते हैं जहाँ आप नए लोगों से ज़्यादा मुलाकात करते हैं, तो लोग आपसे ज़्यादा सहमे होते हैं, खौफ ज़्यादा है उनको, पता नहीं दूसरों ने इतना डराया होता है, शोर ना कीजिएगा, ये ना हो, सेलफोन बंद हो, बस होस्ट होते हैं वो काफ़ी ज़्यादा डरा देते हैं। तो अब मैं जब जाके बैठती हूँ ना, तो एकदम मुझे लोगों के चेहरे ऐसे लगते हैं कि बस अल्लाह अकबर अभी रो पड़ेंगे। तो उनका खौफ दूर करने के लिए फिर शुरू में 2-3 बार, कैसे हैं आप, क्या ख्याल है, ठीक हैं आप, थोड़ी बात कर लें, दर्द सुनना चाहते हैं, हाँ कैसे, ताकि अगले को लगे कि हम इंसान हैं, हमें कोई इतना बड़ा आप हवा ना समझिए और हमारी बात को किसी रूप में आके ना सुने। जो ही आप हल्की सी बात करते हैं ना, तब देखते हैं कि साफ लग रहा होता है कि लोग तो छुपा ही रहते बेचारे, फिर वो खिल-खिल खिल के हंसते हैं, कभी सीधे हो गए तो एक लाइट मूड में आता है। मैं इसको इस तरह समझती हूँ, जब भी दर्द से पहले की हल्की फुल्की बात है, जैसे किसी चीज़ को एकदम फ्रीज़र से निकाल के ओवन में रखने के बजाय पहले रूम टेम्परेचर पे लाएं, थॉ करते हैं ना मीट को, फिर वो पकता है आसानी से। बिल्कुल लोगों को रूम टेम्परेचर पे लाएं। आपकी बात कोई कब सुनेगा, जब वो 100% सेटिस्फाइड होके बैठा होगा, बहुत स्ट्रेस में, बहुत थका हुआ, बहुत डरा हुआ, बहुत लयर है, तो आपकी बात नहीं सुनेगा। अल्लाह ताला से दुआ है कि वो हमें बेहतरीन तरीके से बात करने की तौफीक दे, और हमारी जितनी कमियां कोताहियां हैं उसको अल्लाह ताला खुद हमें ही सुझा दे, और अपनी रहमत से अपनी शान से वो दूर कर ले।